This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरू, सदाको आइतबार झैं आज पनि हामी कार्यक्रम भोइस अफ साङ्गला लिएर तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौं। श्रोताहरू, आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म हामीहरू तपाईँहरूको रेडियो सेटमा आउने गर्छौं कार्यक्रम भोइस अफ साङ्गला लिएर। हजुर,
यसै गरी सञ्जयजीले भने यस्तै सधैँको आइतबार दिन ठिक 6:30 बजे हामी यहाँहरू समक्ष भोइस अफ साङ्गला बिपी साङ्गलाका नेपाली आवाज विदेशी भूमिमा विदेशी माटोमा हामी नेपाली आवाज लिएर यहाँहरू समक्ष रेडियोमा उपस्थित भइसकेका छौं। र यो रेडियो एडिलेड 101.5 एफएम मेगाहर्जको तरंग मार्फत नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति भोइस अफ साङ्गला विविध मनोरञ्जक एवं मिधमिधा गीत संगीत रमाइला प्रस्तुति लिएर 174 श्रृंखलामा यहाँहरूकै रेगुलर होस्ट यानि कि नियमित प्रस्तुता हामी द्वय सञ्जय र म खगेन्द्र यो रेडियो यहाँहरू समक्ष सन्ध्याकालीन समयमा यहाँहरू समक्ष बसी बिहालो तथा भलाकुसारी गर्न तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। र अबको ठिक 1 घण्टा अर्थात 7:30 बजेसम्म तपाईँको साथ रहनेछौ र तपाईँ पनि पक्कै हामीलाई साथ दिनुहुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं। त स्वतः साथी, यो नेपाली रेडियो कार्यक्रम प्रवासी नेपालीहरू लक्षित गरी हामीले हरेक आइतबार साँझ ठिक 6:30 बजेदेखि 7:30 सम्म सञ्चालन गर्दै आएका छौं। र श्रोताहरू, हामीलाई यो कार्यक्रम 101.5 मेगाहर अन्तर्गत अलावा हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ र यसका लागि हाम्रो वेबसाइट रहेको छ www.radio.adelaide.edu.au। फेरि भन्छु, www.radio.adelaide.edu.au मार्फत लगन गरी यहाँहरूले संसारभर अनलाइन सुन्न सक्नुहुन्छ। र हामी यसै गरी कार्यक्रम अवधिभर अर्थात 1 घण्टा हामी यहाँहरू समक्ष फेसबुकमा पनि अनलाइन रहनेछौँ। यस अलावा हामीलाई प्रत्यक्ष तपाईँ यहाँहरूले हामीसँग कुरा गर्ने र फेसबुकमा पनि तपाईँ यदि असुविधा हुनुहुन्छ भने हामीलाई मोबाइलमा पनि मेसेज सन्देश पठाएर यहाँहरू समक्ष आफन्तजन समक्ष आफ्नो सन्देश तपाईँका आफ्नो समक्ष हाम्रो पुर्याउने हाम्रो परम कर्तव्य हो। र कार्यक्रम आजको बसाईमा हामी यो कार्यक्रम अगाडि बढाउन चाहन्छौँ, यहाँहरू समक्ष हामी अनुमति गर्न चाहन्छौँ कि आजको तिथिमितिबाट। र आजको तिथिमिति रहेको छ विक्रम सम्बत 2069 साल चैत्र 18 गते आइतबार। अंग्रेजी पात्र अनुसार इस्वी सन् 2013 मार्च महिनाको 31 तारिक, नेपाल सम्बत 1133 कृष्ण पक्षको पञ्चमी तिथि। त सञ्जयजी, आजको हाम्रो यो बसाईमा हामी के कार्यक्रम प्रस्तुत गर्छौँ त?
हजुर श्रोताहरू, आजको कार्यक्रममा हामी विशेष गरी हामी यो कार्यक्रम आजको कार्यक्रम आजको यो बसाई भोइस अफ साङ्गलाको यो बसाई हामी हाम्रा एकदमै भोइस अफ साङ्गला रेडियो एडिलेडमा पहिलो पटक स्थापना गर्नका लागि केही महानुभावहरूको विशेष महत्वपूर्ण भूमिका रहेको थियो। त्यसमध्ये नीला चौधरी शर्मा जी पनि एकजना हुनुहुन्थ्यो र उहाँ अहिले हामी बीच हुनुहुन्न। उहाँको गत हप्ता मात्रै निधन भएको छ र उहाँ आजको यो हाम्रो कार्यक्रमको बसाई आजको हाम्रो भोइस अफ साङ्गलाको बसाई हामी उहाँप्रति समर्पित गर्नेछौँ भनेर हामीले फेसबुकमा पनि तपाईँहरूलाई जानकारी गराइसकेका थियौँ र अहिले पनि हामी फेरि पनि यो कार्यक्रममा उहाँप्रति नै समर्पित गर्नेछौँ आज। किन भन्दाखेरि उहाँ नीला चौधरी शर्मा जी एकजना त्यस्तो व्यक्तित्व हुनुहुन्थ्यो जो चाहिँ यो भोइस अफ साङ्गला रेडियो एडिलेड आजभन्दा करिब 3 वर्ष अगाडि 2009 को मार्च महिनातिर यसै स्टुडियोमा बसेर उहाँ बोल्दै हुनुहुन्थ्यो, होइन? उहाँ विगत केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो र उहाँको गत हप्ता मात्रै निधन भएको छ र उहाँप्रतिको एउटा श्रद्धा सुमन व्यक्त गर्ने आज हामी कोसिस गर्नेछौँ। उहाँप्रति आजको कार्यक्रमबाट खगेन्द्रजी, आजको कार्यक्रममा अब त्यो बाहेक हामीसँग समाचार, त्यसै गरी रोचक अरू रमाइला जानकारी र त्यसै गरी गीत संगीत त अभियसली छँदैछन्। हामीले श्रोताहरूलाई गीत संगीतले मनोरञ्जन गराउनेछौँ र रमाइला रोचक जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ
पक्कै पनि।
हजुर,
श्रोताहरू समक्ष पक्कै पनि यहाँहरूले रेडियो ट्युन अन गरेर हामीलाई सुनिरहनु
बिल्कुल बिल्कुल।
तपाईँहरूले जति हामीले भनेका कुराहरू, हामीसँग धेरै धेरै कार्यक्रम छन्, धेरै हामीसँग पोका छन्, हामीसँग पोका
श्रोताहरूले धेरै पोका पारी गाँठो पारेर ल्याउनु भएको छ,
ल्याएको छु किनभने श्रोताका लागि मैले सुनाउनको लागि ल्याएको छु। पक्कै पनि यो मौका तपाईँले नचुकाउनुहोस् भन्दै
बिल्कुल
पहिलो बसाइमा
एउटा गीत नै सुरुवात गर्न चाहन्छौँ। हजुर श्रोता साथीहरू, आजको पहिलो गीती सौगात स्वरूप लहरा पहरा छहरा मलाई राम्रो लाग्छ मलाई प्यारो लाग्छ। हजुर, अभियसली हामी नेपाली नेपाल हिमाल पहाड तराईले बनेको एउटा सानो सुन्दर शान्त देश, आजभोलि अलिकति शान्त चाहिँ हजुर आजभोलि शान्ति चाहिँ अलिकति खलबलिएको छ, तर सुन्दर सुन्दर र त्यति नै प्यारो छ। त्यसै कारणले आजको हाम्रो यो कार्यक्रमको सुरुवात लहरा पहरा लेकाली ब्यान्डको आवाजमा प्रस्तुत गर्न चाहन्छौ तपाईँहरूका लागि। हजुर श्रोताहरू, मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ। अभियसली श्रोताहरू, आफ्नो देश, आफ्नो जन्मभूमि, आफ्नो माटो कसलाई पो मन पर्दैन होला र यस्तै देशभक्तिपूर्ण भावनाले ओतप्रोत गीत अहिले भर्खरै हामीहरूले तपाईँहरूका लागि प्रस्तुत गऱ्यौं र यो गीतलाई गाउनु भएको थियो लेकाली ब्यान्डका संगीतकर्मी भनौँ या गायक गायिकाहरूले।
धेरै धेरै देश भावना उत्पन्न भएको पक्कै श्रोताले मन पराइदिनु भयो होला। सञ्जयजी
हजुर,
तपाईँलाई चाहिँ म जहिले, तपाईँ त पक्कै झर्क मान्नुहुन्न, म तपाईँले जहिले प्रश्न सोध्छु तपाईँले ठिक एन्सर दिनुहुन्छ क्या, मलाई फेरि उत्तर नि ठ्याक ठ्याक दिइराख्नुहुन्छ।
आज चाहिँ के क्वेसन सोध्दै हुनुहुन्छ, मलाई अप्ठ्यारोमा पार्ने कोसिस गर्दै हुनुहुन्छ कि?
अप्ठ्यारोमा छैन, तपाईँलाई म सजिलो पास गर्ने क्वेसन गर्छु कि।
हजुर हजुर,
गाजरको विषयमा तपाईँलाई के थाहा छ?
गाजर,
हजुर
गाजर राम्रो कुरा हो, भिटामिन ए ले भरपूर खानेकुरा हो, अनि गाजर त्यो चाहिँ मलाई त्यति थाहा छ, अरू खासै केही थाहा छैन
मलाई चाहिँ। गाजर सम्बन्धी साँच्चै भन्नुपर्छ भने रातो मुला मात्रै, रातो रङले मात्रै होला भन्थे, तर आजदेखि मैले एउटा सानो यो लेख निकालेँ मैले गुगलबाट, यति यसको गुण कति छन् भने नि, एक होइन, दुई होइन, तीन पनि होइन, चार पनि होइन, पाँच पनि होइन, कति भन्नु,
कति न कति,
दस, पाँच, पाँचलाई दुईले गुणन गर्दा दस, त्यति रहेछ गुणन चाहिँ
क्या, हजुर हजुर,
गाजरका दस गुणन भन्नु, यसको यति फाइदा रहेछ भन्ने कुरो त मलाई त यति साह्रो ज्ञान पनि रहेनछ, तर म आजबाट चाहिँ जो बजारमा राखेको जुन पोकै हुन्छ नि बोरै, दस केजीको बोरै लिएर जान्छु म अहिले, जाना चाहिँ
आज त पब्लिक होल्डे बन्द भइसक्यो होला मार्केट, नभए भोलि लिनु पर्ला,
भोलि लिनु पर्ला है त। यसको यति फाइदा रहेछ, म यति गौरव लाग्यो मलाई, यो त दैनिक रूपमा हामीले दिनौ खानु पर्ने रहेछ, तर यसको फाइदा के रहेछ भन्दाखेरि यसको दसवटा फाइदा रहेछन् भनौँ न। यसको पहिलो फाइदा त खानामा सलादको रूपमा अचार बनाएर वा खाली छपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ, खासै महँगो नपर्ने, देख्दा पनि राम्रो र खाँदा पनि मिठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अङ्ग नै बनेको हुन्छ। हामीले गाजर त खाइसकेका खाइरहेकै हुन्छौँ, तर यसको फाइदाका बारेमा उति साह्रो जानकारी हुन नहुन सकेको पनि हुन्छ। गाजर खानुको फाइदा वा महत्व नबुझेकै कारण हामीले यसको सेवनलाई नियमित नबनाएका पनि हुन सक्छौँ। आखिर गाजर कतिको हितकारी तत्कारी हो त, यानि कि यो सब्जी हो, यसका फाइदा के छन् त, हामी एक एक गर्दै हामी यहाँ म यहाँ सत्ता समक्ष जाँदैछु। नम्बर पहिलो नम्बरमा रहेको छ, आँखाको शक्ति बढाउँछ, आँखा देखिने रहेछ नि त, अब मान्छेले कति प्राय आँखा नदेखेर आँखाको समस्या भएर जाँच गरेर जाने, हस्पिटल जाने, दबाई खाने गर्छन्, तर गाजर खानुपर्ने रहेछ क्या र। गाजर आँखाको स्वास्थ्यको लागि निकै फाइदाजनक छ। गाजरमा प्रशस्त बिटा क्यारोटिन नामक तत्व पाइन्छ र जसबाट भिटामिन ए बन्दछ। गाजरको नियमित सेवनले भिटामिन ए को कमीले हुन रतन्दो लगायतको रोगले जोखिम कम हुन र हुन्छ र मान्छेको हृदयाघात दृश्य क्षमतामा पनि मदत गर्छ, क्यान्सरबाट बचाउँछ। यदि यो गाजर चाहिँ दैनिक रूपमा सेवन गरेको छ भने क्यान्सरबाट पनि बचाउँदो रहेछ। अध्ययन अनुसार गाजरको सेवन कलेजो, स्तन र तथा आन्द्राको क्यान्सरको खतरा कम हुन्छ। गाजरमा पाइने फ्याल क्यालोरिनोल तथा फ्याल क्यालोरिडियाडोल तत्व क्यान्सर प्रतिरोधी गुण हुन्छ। नम्बर तीनमा रहेको छ, बुढेउली रोक्छ। अब यो खाएपछि बुढो नहुँदो रहेछ है सञ्जयजी?
हजुर हजुर, भनेपछि गाजर त धेरै कुराको, धेरै स्वास्थ्यको लागि धेरै
हजुर हजुर
फाइदाजनक वस्तु पो रहेछ त।
एकदमै एकदमै, यद्यपि बुढेउली सर्वव्यापी सत्य हो, यो त मान्छे जन्मिनु मर्नु बुढो हुनु त लीला हो, यो मान्छेको लीला हो, तर नियमित रूपमा गाजर खानाले वयसमै बुढो देखिने समस्या कम हुन्छ, अर्थात् गाजरले मानिसलाई जवान बनाउँछ। गाजरमा हुने एन्टी अक्सिडेन्ट नामक तत्व कोषको क्षयीकरण रोक्छ र बुढेउलीका कारण बुढेउलीका लक्षण पनि कम गर्न मदत गर्छ। त्यसमा अर्को रहेको छ, चौथो नम्बरमा छालाको चमक बढाउँछ, छाला एकदम एट्र्याक्टिभ बनाउँदो रहेछ, त्यसले गर्दाखेरि चाहिँ भिटामिन ए एन्टी अक्सिडेन्ट लगायतका तत्त्वले छालालाई घामले डढ्नबाट बचाउँछ। गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुक्खा हुने, धब्बा देखिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ गाजरको सेवनले। यसै गरी पाँचौं नम्बरमा यसको आदि गुणमा मात्रै पुग्दैछु भर्खर, अझै पाँचै गुण छन्, कति छन् कति छन् श्रोताहरू सुन्नुहोस् है त। घाउ निको पार्छ, अब घाउ निको भएको छ भनेदेखि चाहिँ गाजर खायो भने आफै जाती हुन्छ, अब त्यो आफै तपाईँहरूमै विचार गर्नुपर्ने कुरा हो। गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउ संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ, अब घाउ पनि यसरी जाती हुँदो रहेछ। अनुहारको सुन्दरताका लागि गाजरको लेप बनाएर मजाले लगाउने, केही बेर राख्ने र पखाल्ने गर्न सकिन्छ। यसो गरेमा अनुहारको छाला चमकदार र बन्छ र विभिन्न खाले धब्बा पनि हट्छ, विभिन्न रोग फोका फोकेरी हुन्छ, खटिरा आउलान् छालामा, यसको पनि यसो लेप गाजरको लेप लाउनाले पनि यसको सबै हट्ने रहेछ। नम्बर सातमा रहेको छ, हृदय रोगबाट बचाउँछ। गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ। गाजरको नियमित सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्छ। गाजरमा प्रशस्त फाइबर पनि पाइन्छ, यानि कि अहिले त अब अस्ट्रेलियाको बसाई अब आरामदायी बसाई भएकोले गर्दा प्रायः गरी श्रोताहरू पनि कोलेस्ट्रोलको समस्यामा हुनुहुन्छ, तर यो कोलेस्ट्रोलको समस्यामा चाहिँ जति जोजो हुनुहुन्छ उहाँहरूले चाहिँ यो गाजर चाहिँ सेवन दैनिक रूपमा सेवन गर्नुभयो भनेदेखि चाहिँ कोलेस्ट्रोल कम हुने र यसलाई भनौँ न डायबिटिज यानि कि किडनी रोगबाट चाहिँ धेरै टाढा रहन सकिन्छ। यसै गरी नम्बर आठमा रहेको छ, शरीर सफा गर्छ। शरीर सफा गर्छ भन्नाले श्रोताहरूले सोध्नु होला कि बिहान नहुनै पर्दैन, अब खास कुरा आफै सफा हुन्छ भन्ने चाहिँ त्यो चाहिँ नसोध्नु होला है श्रोताहरू। सफा गर्छ, गाजरले शरीरमा भएका विषाक्त पदार्थ निष्कासन गर्छ, गर्ने सहयोग गर्छ। गाजरमा पाइने भिटामिन एले विषाक्त पदार्थ निष्कासन गर्न कलेजोलाई सहयोग गर्छ, यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्द्रालाई पनि सफा गर्न मद्दत गर्छ। भनेपछि एकदम भित्र ठिक्क नियमित राख्ने र अरू नचाहिँदा कुराहरू चाहिँ बाहिर फ्यालिदिने काम गर्दो रहेछ। र अर्को नौमा रहेको छ, दाँत स्वास्थ्य र गिजा स्वास्थ्य राख्ने। नियमित रूपमा गाजर खानेको दाँत गिजा तथा मुख सफा हुन्छ। मजाले गाजर सपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बीचमा अड्किएका साना खानाका टुक्रा पनि निस्कन्छन्। गाजर खाँदा प्रशस्त रियाल पनि निस्कन्छ, यो क्षारीय हुने भएकाले मुखमा अमिलोपनबाट उत्पन्न हुने जीवाणु कम गर्नुका साथै पाचन प्रक्रिया पनि ठिक राख्दछ। मुख गनाउने तथा दाँत किराले खाने जस्ता समस्याबाट मुक्ति पाउन पनि नियमित रूपमा गाजर खानुपर्छ। अब अन्तिममा रहेको छ, हृदयघातबाट बचाउँछ। यो त केही दिन अघि हामीले सुनेका छौँ, नेपालका पूर्व युवराज पारस शाह थाइल्यान्डमा हृदयघातका कारणले चाहिँ धेरै दिन अस्पतालमा रहनुभयो र अहिले अस्पतालबाट चाहिँ डिस्चार्ज हुनु भएको छ, तर उहाँले चाहिँ जहाँसम्म लाग्छ गाजर सेवन नगरेको पाइयो, किनभने गाजर सेवन गरेको थियो भने त है
गाजरको ठाउँमा अरू केही सेवन गरे जस्तो छ।
हजुर हजुर। यसै गरी अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा गरिएको अनुसन्धानले हप्तामा छवटा भन्दा बढी गाजर खाने मान्छेमा हृदयघातको खतरा कम हुने भनेर चाहिँ बताइएको छ।
हजुर श्रोताहरू, तपाईँहरूले खगेन्द्रजीले गाजरको विशेषता, गाजरका गुण र गाजरले के कस्तो फाइदा पुर्याउँछ, यदि गाजर हरेक दिन अथवा भनौँ न गाजर चाहिँ बढी सेवन गर्दाखेरि शरीरलाई कस्तो खालको फाइदा पुग्दो रहेछ, शरीरले शरीरले एउटा रोगसँग लड्ने, विभिन्न रोगसँग लड्ने क्षमताहरू कतिसम्म प्राप्त गर्दो रहेछ भन्ने कुराको जानकारी गराउनु भयो श्रोताहरू। र श्रोताहरूलाई थाहा छ स्वस्थ खानाले मान्छेको स्वस्थ जीवन नै स्वस्थ रहन्छ, र त्यो भएर गाजरको सेवन आजैबाट गर्न सुरु गर्नुपर्ने खगेन्द्रजीको चाहिँ यहाँ श्रोताहरूलाई दबाव छ। हजुर श्रोताहरू,
मेरो दबाव पनि होइन, अनुरोध भनौँ है,
अनुरोध। हजुर श्रोताहरू, अब भने यहाँ फेरि अर्को एउटा गीततिर नै लाग्नु पर्ला जस्तो छ खगेन्द्रजी, के छ लागौँ होइन अहिलेलाई भने तपाईँहरूको लागि म एउटा प्रेमध्वज प्रधानको आवाजमा एकदमै मिठो सुमधुर गीत यहाँनिर प्रस्तुत गर्दैछु श्रोताहरू, घुम्तीमा नआउ है।
घुम्तीमा नआउ है, साह्रै राम्रो गीत छ,
खगेन्द्रजीले गाएरै सुनाइदिनु भयो, प्रेमध्वज प्रधानलाई चाहिँ गाउनै नपर्ला। ल श्रोताहरू, तपाईँहरूको लागि अहिलेलाई भने घुम्तीमा नआउ है, प्रेमध्वज प्रधानको आवाजमा तपाईँहरूको लागि
नाउ है। तिमी जुधाउन बाधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ है जब हुन्छौ हामी ओ हामी एक अर्को संग टाढा टाढा फूल जस्तो माया पनि बिझाउने बन्छ काढा काढा सुस्केर म रात बित्छ सक्दैन निदाउन निदाउन बतासम उडी उडी ओ उडी आउँछ गीत मुटु चुम्न चुम्न एक्लै दिन दुखी पनि पर्छ प्रीत सम्झी रुन रुन आउँदैन आँगनमा पापी चुन चियाउन चियाउन आँखा तिमी जुधाउन बाधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ है
हजुर श्रोताहरू घुम्तीमा नाउ है आँखा तिमी जुधाउन साटिए मन फेरि गाह्रो हुन्छ फुकाउन हजुर प्रेमध्वज प्रधानको आवाजमा एकदमै सुमधुर गीत तपाईँहरूका लागि हामीले भर्खरै प्रस्तुत गऱ्यौँ श्रोताहरू आशा छ तपाईँहरूलाई मन पर्यो होला र तपाईँहरूले मन भरपूर इन्जोय गर्नुभयो होला भन्ने हाम्रो हामीलाई आशा छ श्रोताहरू अब भने म यहाँनिर एउटा नेपाली कम्युनिटीमा भएको एउटा सानो जानकारी गराउन चाहन्छु तपाईँहरूलाई होली सकिसक्यो श्रोताहरू तर होलीको रौनक भने अझै छाइरहेको छ एडलेडमा बस्ने नेपालीहरूका लागि किन भन्दाखेरि होली विकमा पर्यो होइन विकडेजमा पर्यो तर मान्छेहरू चाहिँ होली चाहिँ विकेन्डतिर अब सद यहाँ कस्तो हुन्छ भन्दा विदेशमा चाहिँ भनौँ न कुनै पनि चाडपर्व यदि विकडेजमा परेको छ भने त्यसलाई सेलिब्रेट गर्नलाई विकेन्ड कुर्नै पर्ने अवस्था छ क्या
त्यो त हो त्यो त हो किनभने अब माहौल यहाँको काम गर्नै पर्ने चाहिँ यहाँको नियम पालन गर्नै पर्यो होइन त्यसो हुँदाखेरि चाहिँ हामीले अलिकति समय निकालेर विकेन्ड नै रमाइलो गर्ने चाहिँ हामीले यो पक्कै यो प्रथा राखिसक्नु पर्ने
यो प्रथा कायम भइसक्यो भनौँ न जस्तो अब होली सकिसकेको छ तर होलीको रौनक भने अब एडलेडमा बसोबास गर्ने सबै नेपालीहरूमा आज उत्तिकै अझैसम्म अझै रौनकता छ आजसम्म रौनकता छाइरहेको छ भनौँ न होइन किन भन्दाखेरि आज मात्र नेपाली एफसी एडिलेडले नेपाली बार्बिक्यू त होली बार्बिक्यू तथा होली शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ होइन सोही क्रममा मैत्रीपूर्ण फुटबल म्याच पनि भएको थियो र नेपाली एफसी निलो र सेतो बीच मैत्रीपूर्ण फुटबल म्याच भएको जानकारी हामीलाई प्राप्त भएको छ र यसै गरी गत साता मात्र नेपाली पाठशालाले पनि होली कार्यक्रमको आयोजना गरेको हामीलाई जानकारी प्राप्त भएको छ श्रोताहरू यो त भयो नेपाली नेपाली एफसी फुटबल क्लबले आयोजना गरेको होलीका सम्बन्धी जानकारी र त्यसै गरी नेपाली पाठशाला एडिडेटले आयोजना गरेको होली सम्बन्धी जानकारी र खगेन्द्रजीसँग पनि होली सम्बन्धी केही जानकारी छ जस्तो लागिरहेको छ मलाई
तपाईँले आज तपाईँको अनुहार हेरेर तपाईँको रङ पनि रातो कतै हरियो पक्कै होली पनि तपाईँलाई अझै पनि रङ छाएको छ होली नै मात्रै गइरहेछ है
हजुर हजुर
होली खेल्दा के हामी त सर्वप्रथम त रङ नै प्रयोग गर्छौँ नि
हजुर हजुर
भनाइ
रङको पर्व, रङै रङको पर्व होली हजुर. तर अब होली सकिसक्यो तैपनि अब भनौँ न होलीको होलीमा युज गर्ने रङहरूको बारेमा जानकारी हुन अभियसली पर्छ होला जस्तो लाग्छ मलाई चाहिँ, होइन? खगेन्द्रजी के भन्नुहुन्छ तपाईँ?
यो चाहिँ तपाईँलाई मात्रै नभएर सम्पूर्ण श्रोताको लागि चाहिँ यो होली सम्बन्धी एउटा सानो लेख छ, मैले गुगलबाट सावार गरेको थिएँ. यो होली चाहिँ होलीको रङले चाहिँ कतै कतै क्यान्सर पो गराउला कि भन्ने चाहिँ यहाँ लेख छ. होलीको चलपल चाहिँ अझै पनि बाँकी नै रहेको छ. अझै पनि चाहिँ नेपालीहरूको घर घरमा, सब नेपालीहरूको अनुहारमा, लुगामा कतै चाहिँ होलीको रङ अझै पनि छाइरहेको देखिन्छ. होली रङहरूको पर्व हो, त्यसैले रङ बिना होलीको कुनै अस्तित्व नै हुँदैन भन्दा पनि फरक नपर्ला. तर पछिल्लो समयमा विभिन्न खालका हानिकारक रसायनयुक्त रङहरू बजारमा आएका छन् र त्यस्ता रङ शरीरमा दल्नाले विभिन्न खालका स्वास्थ्य समस्याहरू आउने विज्ञहरू बताउँछन्। त्यो त पक्कै पनि हो, किनभने विभिन्न रङहरूको केमिकल मिसाएको हुन्छ, केमिकलले कति हानि गर्छ भन्ने कुरा हामी खेलमा रौस हुन्छौँ, यता रमाइलोमा रौस हुन्छौँ, तर त्यसले कति हानि गर्छ भन्ने कुराहरू हामीलाई
थाहा
हुँदैन. चिकित्सकहरूको अनुसार बजारमा पाइने अधिकांश रङ विभिन्न खालका रसायन मिसाइएका हुन्छन्। बजारमा हर्बल रङ पाउन गाह्रो हुन्छ. यस्ता खालका कृत्रिम रङ छालाको लागि निकै हानिकारक हुन्छन्। त्यसकारण यस्ता रङ किन्दा र शरीरमा दल्दा होसियारी अपनाउनु पर्ने आवश्यकता हुन्छ. बजारमा पाइने अधिकतम रङहरूमा धातु तथा अम्ल लगायतका हानिकारक पदार्थ मिसाइएको हुन्छ. यस्ता रङले छालामा मात्र होइन भूलवश निलेमा पेटमा पनि असर पुर्याउँछ. रङमा मिसाइने त्यस्ता हानिकारक पदार्थले मानिसमा क्यान्सर गराउने खतरा पनि हुने बताइएको छ. त्यसै गरीले हामी खेल्नको रौसमा हामी लोला हान्छौँ, रङ हान्छौँ, तर कतै कतै हामीले आँखामा कतै मुखमा परेर निल्न सक्यो भनेदेखि चाहिँ त्यो त्यसले चाहिँ भित्र पेटमा गएर केही हानि पुर्याउँछ कि भन्ने कुराहरू पनि यहाँ बताइएको छ. यस्ता रङ आँखामा परेमा आँखा पोल्नेदेखि लिएर अन्धोपन निम्त्याउने खतरा पनि हुन्छ. साथै रङ मा हुने हानिकारक पदार्थले मानिसमा पक्षाघातको जोखिम पनि बढी हुन्छ. यस्ता रङ पानी मार्फत शरीरभित्र प्रवेश गरेमा त्यो लामो समयसम्म शरीरभित्रै रहने र कोषहरूमा पनि क्षति पुर्याउने र रक्त क्यान्सर समेत गराउन सक्ने खतरा विज्ञहरूको भनाइ छ.
हजुर श्रोताहरू, रङ होली त सकिसकेको छ, तर आगामी वर्षका लागि तपाईँले यो जानकारी लिइराख्दाखेरि राम्रो हुन सक्छ. किन भन्दाखेरि रङ कतिको युज गर्दा राम्रो हुन्छ, होइन? रङको बारेमा जानकारी गरिराख्नु राम्रो हुँदो रहेछ. खगेन्द्रजीले नेक्स्ट होलीको लागि एउटा टिप्स दिइराख्नु भएको छ अहिलेबाट,
किनभने श्रोताको लागि ज्ञानवर्धक
कुरा होइन. हजुर श्रोताहरू, हामी यति बेला कार्यक्रम भोइस अफ साङ्गीतला मार्फत तपाईँहरूको रेडियो सेटमा बोलिरहेका छौँ र म सञ्जय,
म खगेन्द्र.
हजुर, यति बेला स्टुडियोको घडीमा 6:58 यानि कि 7 बज्न अब 2 मिनट लागि छ. 7 बजे भनेको हाम्रो नियमित प्रसङ्ग हाम्रो समाचारको रहनेछ. र आज हामीले कार्यक्रमको सुरुवातमा भनेका थियौँ श्रोताहरू, आजको हाम्रो यो कार्यक्रम भोइस अफ साङ्ग्रीला हामी स्वर्गीय निला चौधरी शर्मा प्रति हामी समर्पित गर्न चाहन्छौँ. किन भन्दाखेरि उहाँ यस रेडियो कार्यक्रम भोइस अफ साङ्ग्रीलाको एकजना संस्थापक सदस्य मध्येको एकजना हुनुहुन्थ्यो र उहाँ आज हामी बीच हुनुहुँदैन. उहाँको गत हप्ता मात्र असामायिक निधन भएको छ. यस दुःखद घडीमा हामी उहाँप्रति हार्दिक उहाँको आत्माको चिर शान्तिको कामनाका साथमा उहाँका परिवारजनप्रति एउटा समवेदना व्यक्त गर्न चाहन्छौँ. उहाँको परिवारलाई यस दुःखद घडीमा एउटा भनौँ न दुःखद घडीको सामना गर्ने हिम्मत एउटा
भगवान्ले
प्रदान गरून् भन्ने हामी कामना गर्दछौँ. र हामी आज उहाँको निला चौधरी शर्मा जीको हामी बारेमा जानकारी भन्दा पनि उहाँको आवाजलाई हामी फेरि एकचोटि तपाईँहरू माझ प्रस्तुत गर्नेछौँ. यो कार्यक्रम आज हामी उहाँप्रति समर्पित ट्रिब्युट गर्न चाहन्छौँ. र अब भने हामी कार्यक्रममा अब समाचारको पालो आएको छ, होइन? हाम्रो नियमित प्रसङ्ग समाचार, होइन खगेन्द्रजी?
हजुर ठिक, हाम्रो बेलुकाको 6:07 छ र यहाँहरूलाई श्रोताहरूलाई हामी समाचारतिर ध्यान आकर्षण गर्न लै चाहन्छौँ.
हजुर, समाचारको सुरुमा प्रमुख समाचार। राष्ट्रपतिद्वारा विरोधमा उत्रिएका दललाई समेटेर चुनावी वातावरण बनाउन मुख्य दललाई आग्रह। सरकार तानाशाही बाटोमा हिँडे एक धक्कामै हटाइदिने कोइरालाको दावी। अमेरिकी पूर्व राष्ट्रपति कार्टरले मन्त्री परिषदका अध्यक्ष रेग्मी लगायत दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै मलेसियामा नेपालीमाथि भएको आक्रमणमा नेपालीको मृत्यु नभएको नेपाली दूतावासद्वारा पुष्टि। क्यानाडाले थप 1,000 भूटानी शरणार्थी भित्र्याउने। उत्तर कोरियाद्वारा दक्षिण कोरिया विरूद्ध युद्ध गर्ने घोषणा। र उत्तर कोरियाद्वारा अमेरिकासँग युद्धका लागि भन्दै क्षेप्यास्त्र र रकेट तयार।
राष्ट्रपति डाक्टर रामवरण यादवले सरकार गठनको विरोधमा उत्रिएका दलहरूलाई समेटेर चुनावी वातावरण बनाउन मुख्य दललाई आग्रह गर्नुभएको छ। शनिबार बिहान शीतल निवासमा एकीकृत नेकपा, माओवादी, नेपाली कंग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतासँग भेटमा राष्ट्रपति यादवले चुनावी वातावरण बनाउन आग्रह गर्नुभएको हो। भेटपछि एमाले उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिले अहिलेसम्मका गतिविधिका बारेमा जिज्ञासा राखेको जानकारी दिनुभयो। गौतमका अनुसार दलका शीर्ष नेताहरूले सरकारको विरोधमा लागेका दललाई वार्तामा ल्याएर चुनावी वातावरण गराउने प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले न्याय सेवामा खारिएका व्यक्तिले अन्तरिम मन्त्री परिषदको नेतृत्व गरेकाले सरकार तानाशाही बाटोमा नहिँड्ने विश्वास व्यक्त गर्नुभएको छ। काठमाडौँमा शनिबार भएको एक कार्यक्रममा उहाँले सरकार तानाशाही बाटोमा हिँडे एक धक्कामै हटाइदिने दावी गर्नुभएको छ। निर्वाचनको सुनिश्चितताको लागि कांग्रेसले खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी सरकार स्वीकार गरेको भन्दै कोइरालाले यसमा कुनै शंका उपशंका नगर्न कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो। उहाँले पार्टीभित्रका सबै तिता कुरालाई बिर्सेर निर्वाचनमा जुट्न कार्यकर्तालाई आह्वान समेत गर्नुभयो। कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्र कुनै गुट उपगुट नरहेको भन्दै निर्वाचनको माहौलमा सिंगो पार्टी एकजुट भएर होमिसकेको बताउनुभयो। उहाँले छिटो निर्वाचनको मिति घोषणा गर्न माग समेत गर्नुभयो।
चार दिने नेपाल भ्रमणमा रहेका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले आज अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी लगायतका दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने भएका छन्। उहाँ शुक्रबार नेपाल आइपुगेका हुन्। भेटमा कार्टरले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान सभाको निर्वाचन लगायतका विषयमा छलफल गर्ने बताइएको छ। कार्टरले भोलि सोमबार स्वदेश फर्कनु अघि नेपालमा भएका घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी गराउनेछन्। यसअघि शुक्रबार काठमाडौँ आइपुगे लगत्तै कार्टरले राष्ट्रपति डाक्टर रामवरण यादवसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा द्विपक्षीय हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो। कार्टर र राष्ट्रपति बीच आगामी असारको पहिलो साता हुन लागेको संविधान सभाको नयाँ निर्वाचनको विषयमा पनि सामान्य कुराकानी भएको थियो।
पूर्वी नेपालका थप 1,000 भूटानी शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत क्यानाडा जाने भएका छन्। क्यानाडाका नागरिक तथा अध्यागमन मन्त्री जासन केन्नीले बुधबार आगामी दुई वर्षभित्र थप 1,000 भूटानी शरणार्थी नेपालबाट लैजाने घोषणा गरे। शरणार्थीलाई सहयोग गर्ने क्यानाडाको पुरानो परम्परा हो। विश्वका प्रत्येक 10 शरणार्थी मध्ये एकलाई हामीले पुनर्वास गराउँदै आएका छौं, क्यानाडाको नागरिक तथा अध्यागमन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। क्यानाडा आइसकेका शरणार्थीसँग परिवारको मिलन गराउनु हाम्रो उद्देश्य हो। तीन दशकदेखि भूटानी शरणार्थी पूर्वी नेपालका विभिन्न सात शिविरमा बस्दै आएका छन्। स्वदेश फर्कन नपाएका शरणार्थीलाई अस्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे, अमेरिका, बेलायत र क्यानाडाले तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत लगिरहेका छन्। क्यानाडाले सन् 2007 मेमा 5 वर्षभित्र 5,000 भूटानी शरणार्थी लैजाने घोषणा गरेको थियो। सन् 2012 जूनसम्ममा 5,000 शरणार्थी क्यानाडाले भित्र्याएको थियो। पूर्वी नेपालका 1,08,000 भूटानी शरणार्थी मध्ये 75,000 तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत विभिन्न देश पुगिसकेका छन्। अमेरिकाले मात्र 63,000 भन्दा बढ़ी शरणार्थीलाई पुनर्वास गराएको छ। पूर्वी नेपालमा बाँकी रहेका 41,000 शरणार्थी मध्ये 31,300 ले तेस्रो देश पुनर्वास रोजिसकेका छन्।
उत्तर कोरियाले अमेरिकासँग युद्धका लागि तयार रहेको भन्दै क्षेप्यास्त्र र रकेट तयारी अवस्थामा राखेको बताएको छ। राष्ट्रपति किम जोङ जम उनको आदेश लगतै सेनाले दक्षिण कोरियाली सीमा र अमेरिकी सैन्य अड्डालाई निशाना बनाउन सक्ने गरी क्षेप्यास्त्र रकेट तयार अवस्थामा राखेको हो। अमेरिकाले गर्ने कुनै पनि आक्रमणको जवाफ दिने र कुनै पनि अवस्थामा एसिया प्रशान्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमणको आदेश हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाले दुईवटा परमाणु क्षमताले लैन्स विमान उडाए लगत्तै उत्तर कोरियाले कड़ा प्रतिक्रिया जनाएको हो। यसैबीच रूसले कोरियाली प्रायद्वीपमा तनाव नियन्त्रण भन्दा बाहिर जान लागेको भन्दै चेतावनी दिएको छ। विदेश मन्त्री सर्गेई लावरले परिस्थिति दुष्चक्रममा फस्ने सक्ने बताउनु भएको छ।
मलेसियाको जोहोरा बारू स्थित पासिर गुडाङमा नेपालीमाथि भएको आक्रमणमा नेपालीको मृत्यु नभएको त्यहाँ स्थित नेपाली दूतावासले पुष्टि गरेको छ। शुक्रबार अबेर एक विज्ञप्ति जारी गरी दूतावासले सो घटना भएको होस्टेलमा बस्ने सम्पूर्ण नेपालीहरूको विवरण साथै उनीहरूको पहिचान गरिएको र सबैजना सुरक्षित रहेको पाइएको जनाइएको हो। दूतावासले घटनास्थलको पाँच दिने स्थलगत अध्ययनपछि सबै नेपाली सुरक्षित रहेको निष्कर्ष निकालेको हो। विज्ञप्तिमा उक्त होस्टेलमा इको बोयल्स, क्रिएटिभ ब्रास, स्काटेक मेकाट्रोनिक्स, एफजेड सिनर्जी, एएसएम टेक्नोलोजी मलेसिया गरी पाँच कम्पनीमा गरी जम्मा कार्यरत 120 नेपाली बस्दै आएको र उनीहरू सबै सुरक्षित रहेको जनाइएको छ। घटनामा एएसएम टेक्नोलोजी, एफजेड सिनर्जी, स्काटेक मेकाट्रोनिक्स कम्पनीमा कार्यरत केही कामदार घाइते भएका थिए। उनीहरूमध्ये त्यहाँको सुल्तान इस्माइल अस्पतालमा उपचारपछि गम्भीर घाइते राजु विश्वकर्मा बुधबार नै डिस्चार्ज भएका छन् भने रामलाल शाह उपचाररत छन्। विश्वकर्मा र शाह क्रमशः एफजेड सेनर्जी र स्काटेक मेकाट्रोनिक्समा कार्यरत रहेको पाइएको छ। यी दुई बाहेक अन्य केही नेपाली सामान्य घाइते भएका दूतावासले उल्लेख गरेको छ। दूतावासले घटना कसरी भयो भन्ने केही खुलाएको छैन। घटना कसरी भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेकाले केही उल्लेख नगरिएको कार्यवाहक राजदूत लेखनाथ भट्टराईले जानकारी दिनुभयो। तर जोहोरा स्थित प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय अनलाइनले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी होहल्ला तथा झगडा गर्दा सो घटना शुरू भएको र कोही पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको छ। दूतावासका अनुसार आइतबार बेलुकाको सो घटनापछि एएसएम टेक्नोलोजी र क्रिएटिभ ब्रास नामक कम्पनीले त्यहाँबाट आफ्ना सबै कामदार अन्यत्र सारिसकेका र उनीहरू सबै सुरक्षित रहेका छन्। घटनामा सम्पर्क विहीन भएका भनिएका एएसएम टेक्नोलोजीमा कार्यरत एक युवा हाल सम्पर्कमा आइसकेका र उनी सकुशल रहेका जनाइएको छ। सो घटनामा 9 नेपालीलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको छ। दूतावासले आइतबार भएको सो घटनाबारे ठोस अध्ययन गरी सत्य तथ्य सार्वजनिक गर्न घटना भएको भोलिपल्टै घटनास्थलमा 3 कर्मचारी सम्मिलित एक टोली खटाएको थियो। टोलीले त्यहाँ घाइते नेपाली प्रत्यक्षदर्शी कम्पनी एवं प्रहरी प्रशासन लगायतका विभिन्न पक्षसित घटनाबारे बुझेको थियो। सो क्रममा सो होस्टेलमा रहँदै आएका नेपालीको संख्या र उनीहरूले काम गर्ने कम्पनी र पहिचानपछि उक्त विवरणसहित शुक्रबार विज्ञप्ति सार्वजनिक गरिएको हो। यस घटनाबारे मलेसियाली सरकारको तर्फबाट पनि अनुसन्धान भइरहेको समेत विज्ञप्तिमा जनाइएको छ। दूतावास टोलीले होस्टेल सार्न समेत कम्पनी पक्षलाई आग्रह समेत गरेको छ। त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न 3 कम्पनीले आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन्। होस्टेल परिसरमा नेपाली अझै त्रसित भएकाले सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ।
र अन्त्यमा मौसम सम्बन्धी जानकारी माफ गर्नुहोला श्रोताहरू, हामीसँग समाचार बाँकी छन्। उत्तर कोरियाले दक्षिण कोरिया विरूद्ध औपचारिक रूपमा युद्धमा प्रवेश गरेको घोषणा गरेको छ। उत्तर कोरियाले वक्तव्य निकाली कोरियाली प्रायद्वीपमा लामो समयदेखि चलेको न युद्ध न शान्तिको अवस्थामा अब अन्त्य हुने जनाएको छ। गएको फेब्रुअरीमा गएको तेस्रो आणविक परीक्षणपछि आफूमाथि बढ्दो प्रतिबन्धका बीच छिमेकी दक्षिण कोरिया र अमेरिका विरूद्ध लगातार आक्रोश व्यक्त गरेको क्रममा उत्तर कोरियाको पछिल्लो प्रतिक्रिया आएको हो। उत्तर कोरियाले वक्तव्यमा उक्त दक्षिण कोरिया सम्बन्ध युद्धको स्थितिमा प्रवेश गरेको र दुई कोरियाली मुलुकबीच सबै मामिला युद्धकालीन प्रोटोकल अनुसार समाधान गरिने उल्लेख छ। कोरियाली क्षेत्रमा हुने कुनै पनि उत्तेजनापूर्ण गतिविधिले पूर्णत संघर्ष र परमाणु युद्धलाई प्रेरित गर्ने उत्तर कोरियाको भनाइ छ।
हजुर श्रोताहरू, अब समाचारको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 21 डिग्री सेन्टिग्रेड रहेको थियो भने अहिलेको तापक्रम 19.5 डिग्री सेन्टिग्रेड छ र आज रातिको तापक्रम 14 डिग्री सेन्टिग्रेड रहने र भोलिको अधिकतम तापक्रम 21 र न्यूनतम 14 रहनेछ र भोलि मौसम सफा रहे तापनि कतै कतै हल्का बादल लागि वर्षा हुने मौसमविदहरूको भनाइ छ र भोलि सूर्योदय बिहान 7:27 र सूर्यास्त 7:13 हुने जानकारी हामी गराउन चाहन्छौँ श्रोताहरू। श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गुला, रेडियो एयरलेट 101.5 मेगा हर्जको तरङ्ग अन्तर्गत र हामीहरू छौँ तपाईँको साथमा। म सञ्जय,
म खगेन्द्र।
हजुर श्रोताहरू, अब हामी तपाईँहरूसँग 7:30 रहनेछौँ र यति बेला स्टुडियोको घडीमा 7:11 गइसकेको छ। श्रोताहरू, अब समाचारपछि हामी तपाईँहरूलाई फेरि एउटा गीतले नै मनोरञ्जन गराउन चाहन्छौ। स्वरूप राज आचार्यको स्वरमा रहेको यो गीत जिन्दगीको सवाल भन्ने
बोलको गीत यहाँहरू समक्ष हामी
प्रस्तुत गर्न चाहन्छौ र यसपछि हामी स्वर्गीय निला शर्मा चौधरी ज्यूको बारेमा कुराकानी गर्नेछौ थोरै।
जिंदगी कै सवाल हुन्छा चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो। जिंदगी कै सवाल हुन्छा चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो। भोलि त्यसै छुटेर रुनु पर्छ भने भोलि त्यसै छुटेर रुनु पर्छ भने अझै बाट आफ्नो आफ्नो बाटो लगाएर हाम्रो अझै बाट आफ्नो आफ्नो बाटो लगाएर हाम्रो। कसलाई जोगन साट्ने माया गर्ने हजार हुन्छन् कसलाई जोगन साट्ने यता पनि उता पनि तिम्रै भनी ढाक्ने यता पनि उता पनि तिम्रै भनी ढाक्ने एक विश्वासमा परेर भने ए विश्वासमा परेर बियो भुल्नु पर्छ भने अझै बाट आफ्नो आफ्नो बाटो लगाम्रो अझै बाट आफ्नो आफ्नो बाटो लगाम्रो। सवाल हुन्छ चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो भोलि त्यसै छुट्टिएर रुनु पर्छ भने भोलि त्यसै छुट्टिएर रुनु पर्छ भने आजै बाट आफ्नो आफ्नो बाटो लगा
आदरणीय श्रोताहरू अहिले सुन्नुभयो सुमधुर आवाजमा गायक स्वरूप आचार्यको स्वरमा धेरै राम्रो गीत तपाईँहरूले पक्कै मन पराइदिनु भयो होला र अब आजको यो हाम्रो यो अब कार्यक्रमको लगभग अन्त्य अन्त्यमतिर हामी आइसकेका छौँ र आज हामीले अघि हामीले फेसबुकमा पनि अवगत गराएका थियौँ र हामीले कार्यक्रमको पूर्वार्धमा पनि हामीले उद्घोष गरिसकेका थियौँ कि आज हामीसँग नेपाली आवाज नेपाली पहिलो नेपाली रेडियोमा आवाज दिन हाम्रो एकजना रेडियो कर्मी हुनुहुन्थ्यो आज हामी माझ उहाँ हुनुहुन्न र उहाँ हुनुहुन्छ उहाँ हुनुहुन्थ्यो स्वर्गीय निरा चौधरी शर्मा र आज उहाँसँग सम्बन्धित एउटा छोटो रिपोर्ट लिएर साथी सञ्जय यहाँ सञ्जयजीले यहाँ तयार पार्नुभएको छ र साथी सञ्जयबाट
साउथ अस्ट्रेलियामा नेपाली भाषामा रेडियो कार्यक्रमको शुरूआत कसरी हुन गयो र त्यसले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा के कस्तो योगदान पुर्याउन सक्ला अब सुनौ साथी रूपाले गत हप्ता स्टेशन म्यानेजर डेब्रा वेल्स सँग गरेको कुराकानी आजको यस विशेष कार्यक्रममा साउथ अस्ट्रेलियाको नेपाली समाजको पृष्ठभूमि सामाजिक समस्या र हाम्रो समुदायले हासिल गरेको प्रगतिहरूको बारेमा चर्चा गर्न अहिले हामीसँग स्टुडियोमा तीनजना पाहुनाहरू हुनुहुन्छ साथै विस्तारित भन्दै गएको नेपाली भाषी भूटानी समुदायबाट पनि एकजना प्रतिनिधि हामीसँग हुनुहुन्छ शुरू गरौं भूटानी समाजका प्रतिनिधि इच्छा पौडेलबाट संचार जगतमा सक्रिय इच्छाजी शुरूआत झन्डै एक वर्षदेखि एलएडमा बस्दै आउनुभएको छ उहाँले अस्ट्रेलियाको बसोबासलाई नजिकैबाट निहाल्नु भएको छ पौडेलजीलाई कार्यक्रममा स्वागत छ
धन्यवाद
हजुर श्रोताहरू आयो टप्प टिप्यो लग्यो मिति पुग्यो अब टारै र टर्दैन त्यो हजुर भर्खरै तपाईँले सुन्नुभयो निला शर्माजीको आवाज यो आवाज आजभन्दा तीन वर्ष अगाडि यसै स्टुडियो मार्फत यसै स्टेशन मार्फत तपाईँहरूको रेडियो सेटमा गुन्जिएको थियो हजुर श्रोताहरू तर आज भने उहाँ हामी बीच हुनुहुन्न गत साता मात्रै उहाँको निधन भएको छ एकदमै असामायिक निधन र यो दुःखद घडीमा हामी त दुखी छौँ नै र साथमा उहाँका परिवारप्रति परिवार पनि एकदमै शोकाकुल अवस्थामा छ अवश्य हामीलाई त्यस्तो लागिरहेको छ हजुर श्रोताहरू जन्म र मृत्यु एउटा प्राकृतिक नियम हुन् तर कसैको असामायिक निधनले समाज र परिवारलाई कति दुखी तुल्याउँछ भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा नै छ श्रोताहरू यस्तै निला दिदीको असामायिक निधनले हामी सबैलाई दुखी तुल्याएको छ अझ त्यसमाथि उहाँ त हाम्रो यस भोइस अफ साङ्ग्रिलाको एकजना संस्थापक सदस्य हुनुहुन्थ्यो होइन यो भोइस अफ साङ्ग्रिलाको एउटा सुरुवात गर्नका लागि उहाँले जुन भूमिका खेल्नुभएको थियो त्यो भूमिका हामी यो भोइस अफ साङ्ग्रिला चल्ने बेलासम्म हामी भनौँ यो भोइस अफ साङ्ग्रिलाको आवाज यो एडिलेडको साउथ अस्ट्रेलियाको एडिलेडमा गुन्जिने बेलासम्म हामी उहाँलाई सम्झिरहनेछौँ र उहाँको यो योगदानको हामी पितृ आत्मादेखि कदर गर्दछौँ र उहाँको आत्माको चिर शान्तिको कामनाका साथमा शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भन्ने हाम्रो कामना छ र हजुर श्रोताहरू हामीले कामना गर्ने हो तर शोकाकुल परिवारलाई कति क्षति पुगेको छ भन्ने कुरा त त्यो उहाँहरूलाई भन्दा अरू कसलाई थाहा बढी थाहा होला र श्रोताहरू नीला शर्मा चौधरी जीको बारेमा मैले छोटो जानकारी गराएँ यहाँनिर उहाँ हामी बीच हुनुहुन्न आज उहाँको गत हप्ता मात्रै निधन भएको छ र हामी फेरि एकपटक नीला शर्मा चौधरीप्रति हार्दिक नीला शर्मा चौधरीको आत्माको चिर शान्तिको कामनाका साथमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौ। रेडियो एडलेडमा प्रस्तुत यो भोइस अफ साङ्ग्रिला र समस्त एडलेडवासी नेपाली भाषी सम्पूर्ण मानवहरूको तर्फबाट हामी उहाँप्रति उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छौँ र यसै गरी हामीलाई फेसबुकमा पनि केही श्रोताहरूले मेसेज गर्नुभएको थियो। यसै गरी हामीलाई देवी पोखरेल युवा संसारका एकदम श्रोता साथी युवा संसारका रेडियो कर्मी हाम्रा सहकर्मी मित्र देवी पोखरेलले पनि यहाँ हामीलाई फेसबुकमा कमेन्ट गर्नुभएको थियो, प्लिज कन्वे माई हार्टफेल्ट कन्डोलेन्स टु द ब्रेड फ्यामिली अफ नीला चौधरी दिदी, मृत आत्माले शान्ति पाओस् भनेर परमेश्वरसँग प्रार्थना गर्दछु भनेर उहाँले हामीलाई फेसबुकमा कमेन्ट गर्नुभएको थियो। र हजुर श्रोताहरू, अब भने हामी यो गीत यहाँनिर प्रस्तुत गर्दैछौँ, म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु, नीला दिदीको आजको हाम्रो यो कार्यक्रमको बसाई नीला दिदीप्रति समर्पित छ र यसै
यो गीत पनि नीला दिदीसँग समर्पित रहेको
यो गीत पनि हामी हजुर श्रोताहरू यो गीत पनि हामी उहाँलाई नै समर्पित गर्न चाहन्छौँ आजको यो बसाईमा। हजुर श्रोताहरू, प्रदीप राज पाण्डेको आवाजमा भर्खरै प्रस्तुत गर्यौं म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु। हामीले यो गीत स्वर्गीय निला दिदीका लागि समर्पित गरेका थियौं। हजुर श्रोताहरू, अब भने मसँग एउटा इन्टरनेट सम्बन्धी जानकारी छ। इन्टरनेट जगतमा ह्याकरहरूले अहिलेसम्मकै गम्भीर आक्रमण गरेपछि विश्वभरकै इन्टरनेटको निकै सुस्त भएको छ। साइबर विज्ञहरूका अनुसार ह्याकरहरूले गरेको यो आक्रमण अहिलेसम्मकै सबभन्दा ठूलो आक्रमण मानिएको छ। यो आक्रमण एन्टी स्पामका लागि काम गर्ने र वेब पेजहरू होस्टिङ गर्ने कम्पनी बीच भएको विवादका कारण उक्त आक्रमण भएको बताइएको छ। यसबाट विश्वव्यापी रूपमा धेरै प्रयोगमा आएका विभिन्न इन्टरनेट सेवा मा असर पुगेको र इन्टरनेट ब्याङ्किङ तथा इमेल सेवा प्रभावित हुने बताइएको छ। यस आक्रमणको सम्बन्धमा अनुसन्धानका लागि 5 देशका प्रहरी समेत लागिसकेको बताइएको छ। बेलायती सरकारका अनुसार ह्याकरहरूले जसरी इन्टरनेटको गतिलाई काटेका छन् त्यो विधिलाई डिस्ट्रिब्युटेड डिनाइल अफ सर्भिस भनिन्छ। यसमा जुन ठाउँमा आक्रमण गर्नुपर्ने हो या जुन ठाउँको इन्टरनेट सुस्त बनाउनुपर्ने हो त्यहाँ धेरै ट्राफिकहरू पठाइन्छ, जसले गर्दा वेब पेजहरू खुल्न निकै समय लाग्छ या ती वेब पेजहरू खुल्न नै सक्दैनन्। यस आक्रमणमा लन्डन र जेनेभामा रहेको गैर सरकारी संगठन स्प्याहमसको डोमेन नेम सिस्टम डीएनएस सर्भरलाई निशाना बनाइएको छ। सर्भर भनेको वेब पेजहरूको नामलाई इन्टरनेटमा जोड्ने काम गर्छ। यदि यसलाई रोक्न नसके धेरै नै क्षति हुन सक्ने बताइएको छ। हजुर श्रोताहरू, अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हामीसँग 2 मिनट मात्रै बाँकी छ। जाँदा जाँदै तपाईँहरूलाई बल्ल पर्यो निर्माया माकुरी जालैमा भन्ने लोक भाका तपाईँहरूलाई छोड्दै हामी दोए म सञ्जय
म खगेन्द्र
आजको कार्यक्रमको बाट विदा हुन चाहन्छौ। हजुर श्रोताहरू, आगामी आइतबार फेरि तपाईँहरूसँग हाम्रो भेटघाट त हुने नै छ, 6:30 बजेदेखि 7:30 बजेसम्म। तबसम्मका लागि हामी दुवैलाई विदा दिनुहोस्। हजुर, तपाईँहरूको आगामी साता रमाइलो र सुखमय होस्। आजका लागि शुभ सन्ध्या, शुभरात्री।
शुभरात्री भन्दै यो गीत यहाँहरू समक्ष छोड्दै हामी यो विदा हुन चाहन्छौ। नमस्कार। Bye.